نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد مادن الجود والكرم اللهم صل على سيدنا ومولانا محمد وعلي الفضل اللهم صل على سيدنا ومولانا محمد وآله وصحبه وبارك وسلم أما بعد اللہ کی فضل اس کے قلم سے ہمیں ایک اور ذکر کی مجلس نصیب ہو رہی ہے. ارشاد نبی صلی اللہ علیہ وسلم ہے جس کا مفہوم ایسے ہے کہ اللہ سبحانہ تعالیٰ نے اپنے پسندیدہ اور ناپسندیدہ لوگوں کی پہچان بتائی ہے. جن کو اللہ محبوب سمجھتے ہیں, پسند فرماتے ہیں, ان کی عموم لوگوں کی, مردوں کی, عورتوں کی, جن کو اللہ ناپسند فرماتے ہیں. ایک تو ہماری پسند ہے, ہمارا معیار ہے, ہمارا اسٹینڈرڈ ہے جس سے ہم کسی انسان کو جانچتے ہیں. ایک اللہ سبحانہ تعالیٰ کا ہے ظاہر پہ, اللہ کا جو معیار جانچنے کا ہے اس کا کیا مقابلہ. ہم دنیا دار قسم کے لوگ ہیں, ہمارے نزدیک اللہ کی خوش نودی کا معیار یہ ہے کہ میری دنیا اچھی ہو, رہائش ہو, بچوں کو اچھے اچھے جاب مل جائیں, ہر ایک کے پاس اپنا اپنا مکان ہو, سب کی شادی ہو جائیں, بچے ہیں اور خوب رونق لگی ہوئی ہے. ہم کہتے ہیں بہت خوشحال آدمی ہے, بڑا خوشحال فیملی ہے. اور جس کو ہم کامیاب ترین انسان سمجھتے ہیں, یہ بہت اللہ نے بڑا کرم کیا ہوا ہے ان پر, کہتے ہیں اللہ نے اس پر بڑا فضل کیا ہے ان لوگوں. دیکھو بھائی ہر کام ان کے صحیح ہو گئے ہیں, کیسے سب. اس کے مقابلے میں ایک آدمی ہے کوئی بیچارہ, اتنا معیاری نہیں ہے, اتنے کام اس کے اچھے نہیں ہیں, بیچارے کے کہیں نہ کہیں اٹکے رہتے ہیں, بچے بھی کچھ ایسے ٹھیک ٹھاک, امیر نہیں ہے. تو پھر کہیں دیکھو بھائی یہ تو بڑا اللہ نے بیچارے کا کچھ نہیں کیا. یہ ہمارا ایک معیار ہے کہ دنیا جتنی اچھی ہوگی ہم اس کو سمجھتے ہیں اللہ اس سے اتنی راضی ہے, لیکن یہ حقیقت ایسی نہیں ہے. میں نے جہاں تک اللہ والے کو زندگی کو پڑھا ہے اور دیکھا ہے, ان کی زندگی میں دکھ بہت ہوتے ہیں, تکالیف بہت ہوتی ہیں, فاقی بھی ہوتے ہیں, فخر بھی ہوتے ہیں, غربت بھی ہوتی ہے. کیا کیا کس سے ذہن میں آتے ہیں سوچ, جن حضرات سے ملاقات ہوئی, تو اللہ کا سٹینڈر دوسرا ہے. یہ خوشحالی نہیں ہے حقیقت میں, خوشحالی وہ ہے دائی میں خوشحالی ہو, ایسی خوشحالی ہو کہ جو مرنے کے بعد بھی ہمارے ساتھ جا سکے. اصل خوشحالی تو وہ ہے نا بھائی. تو اللہ پاک نے فرمایا یہ میری پسند جاننا چاہتے ہو تو میں بتاتا ہوں آپ کو میری پسند کیا ہے, کون لوگ میرے محبوب ہیں. آپ دیکھ رہے ہیں کہ ان کا انجام کیسا ہوگا آخرت میں, ظاہر ہے جو اللہ کے محبوب ہوں گے ان کی کیا شان ہوگی,
मरने के बाद आश्रम में।
तो हमें पसंदीदा और नापसंदीदा बंदों की पहचान वो ये है कि जिनको मैं अपने जिक्र की अपनी याद की तौफीक अदा फरमा दूं वो मेरे महबूब बंदे हैं, जिनको उनसे दूर कर दूं, अपने जिक्र से दूर कर दूं, अपने जिक्र से गाफिल कर दूं, वो चाहे कितना अमीर हो, चाहे कितनी दुकानें हो, चाहे कितना दुनिया के माल रखता हो, कहता है मेरा नापसंदीदा बनता है। तो क्या जिंदगी ऐसे आदमी को जो बताएं भाई जिसको अल्लाह पसंद ना करता हो, वो तो खोखला है। जिसको अल्लाह नापसंद करता है, याद रखें एक चीज, चाहे कितनी दुनिया उसके पास आ जाए, कितना माल दौलत उसके पास आ जाए, लेकिन दिल उसको कभी सुकून नहीं पा सकेगा, एक खलिश होगी उसके अंदर, एक तमन्ना होगी उसके अंदर, एक उसके अंदर एक कमी महसूस करेगा। मुझे याद आते है उसकी बात, मरहूम जमशेद जो एक गाने वाला था, गाने गाता था, और सुबह इसके अंदर एक उसका एक मुकाम था, गाने में म्यूजिक में मशहूर आदमी था दुनिया का, जमशेद, उसका पूरा नाम मुझे सो याद नहीं आ रहा। तो वो तब्दीली इस वजह से हुआ जो उसने बताई बात, कि मेरे तब्दील होने की वजह ही यही थी कि मुझे सुकून नहीं था, हर चीज जिन्हें मैं करता था, पैसा बिन था, सब कुछ दुनिया की चीजें मेरे पास थी, लेकिन अजीब सा लगता था मुझे, इसमें एक राहत नहीं थी, एक खलिश थी, एक कमी महसूस होती थी इन तमाम चीजों के बावजूद भी। और ये भी अल्लाह का बड़ा करम है, जब ऐसी चीज इंसान को महसूस होने लगे कि सब कुछ दुनिया की चीजें मौजूद है मेरे पास, माल भी है, बच्चे भी हैं और खुशहाली भी है, फिर दिल में सुकून ना हो उसको और उसके एक अजीब सी कैफियत हो, तो समझ जाए अल्लाह सुबहान ताला उसके लिए काम बने, इसके लिए फौरन फौरन ऐसे आदमी को अपने इलाज करने के लिए किसी डॉक्टर के पास जाना चाहिए, जीपी के पास नहीं, अल्लाह वाले अल्लाह के जो जीपी हैं वो अल्लाह वाले हैं, उसके पास फौरन पहुंचे। मैं कैसे गया हजरत के पास, मैं कैसे गया, मैं और क्या स्टोरी बताऊं आपको, मैं आपको अपनी स्टोरी बता रहा हूं। क्या कुछ दुनिया की चीजें मेरे पास नहीं थी, क्या कितनी अल्लाह ने मुझे दुनिया और आसाई दी हुई थी, और क्या पैसा दौलत सब कुछ, लेकिन मैं मुझे कभी सुकून में मस्त नहीं होता था, अजीब कैफियत रहती थी, अजीब जैसी कोई कमी महसूस होता। तो कर्म यह हुआ कि समझ गया कि ये यहाँ ये जो कमी महसूस हो रही है इसके लिए तो कुछ और इलाज चाहिए, अल्हम्दुलिल्लाह इसके लिए मुश्किल नहीं है किसी, इसके लिए सिर्फ अल्लाह से दुआ करनी पड़ती है, जीपी डालना तलाश करने के लिए इस काम का जीपी जो है उसको तलाश करने के लिए मुश्किल नहीं है बिल्कुल, बस सच्चे दिल से अल्लाह का हाथ उठा दे, अल्लाह ताला मैं कोई कैफियत नहीं बने, मैं तो बहुत परेशान से रहता हूँ, मेरे लिए कोई रास्ता खोलें, मिलाए अपना दोस्त मुझे, मजा ली करो अल्लाह भी अजीज, अल्लाह के नजदीक कुछ मुश्किल है, हम खुद धोखेबाज हैं, चाहते ही नहीं है, हम तो चाहते हैं पीर भी मिले ना, कोई शेख मिले तो हमारी तबीयत के मिले, जो हम चाहें वो वैसे करें, जैसे हम उसको हुक्म देते रहे ना, ये करें जी, फलां करें जी, आज इधर खत्म कर दें, आज उधर आ जाएं जी, इसको ये दे दें, हमारे कंट्रोल में चले, हमारे मुताबिक चले, हम उसको पैसे देते रहे, ऐसे शेख चाहते हैं, ऐसे पीर, सुभानअल्लाह। शेख और पीर डॉक्टर होता है ना, वो रूहानी वैसे होता है कि वो किसी की तबीयत पे नहीं चलता, वो मरीज को अपनी तबीयत पे चलाता है, सुभानअल्लाह, उसकी तबीयत पे नहीं चलता, अपनी तबीयत पे चलाता है, जैसे मैं चाहूंगा तो वैसे करेगा, और जब वो इस चीज को एक्सेप्ट कर लेता है मरीज अल्हम्दुलिल्लाह, तो वो कामयाब शाद हो जाता है बंदा, उसका नफ्स खत्म हो जाता है। سکون ایسا سکون الذین تطمئن قلوبهم بذکر اللہ سبحان اللہ, جس کا اللہ نے کہا کہ ایسا سکون آئے گا جو کہیں مل ہی نہیں سکتا کسی جگہ بھی, ایسا سکون دنیا کے کسی کونے میں نہیں ملے گا جو اللہ اپنے میرے دوست کے ساتھ بیٹھ کے کونے میں ذکر کرنے میں جو اس کو ملے گا, دنیا کے کسی کونے میں اس کو نہ دولت دے سکے گی نہ پیسے دے سکے گی نہ, یہ سب عارضی چیز ہے. باقیات سحریات جس کو قرآن نے کہا ہے وہ کیا ہے؟ ماں باپ, وہ تو جو اللہ تعالی نے بتایا ہے وہ تو اور چیز ہے, وہ جو ہے اللہ نے جس کو فرمایا کہ باقیات اور سحریات جو ہمیشہ رہنے والی چیز ہے, دولت تو ہمیشہ آپ کے سامنے رہے گی قائم رہے گی آخرت کے اندر. وجد اللہ الذین اہتدوا ہدم اور باقیات الصالحات خیر عند ربک ثوابا خیر مرتا, اللہ تعالیٰ ہدایت والوں کی ہدایت بڑھاتا ہے, باقیات صالحات تمہارے رب کے نزدیک ثواب کے اعتبار سے بہت بہتر ہیں, انجام کے اعتبار سے بہت بہتر ہیں. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ باقیات صالحات کیا ہے؟ اللہ کے ذکر کے کلمے ہیں, کلمات ہیں, سبحان اللہ والحمدللہ لا الہ الا اللہ واللہ اکبر لا حول ولا قوۃ الا باللہ لا الہ الا انت سبحانک انی کنت من الظالمین انا کل شیء قدیر. یہ سارے یہ وہ دولتیں ہیں, دنیا کی دولت ختم ہو جائے گی لیکن یہ باقی سارے تھے ہمیشہ ہیں. اللہ جو ہم ذکر کریں گے نا بیٹھ کے, تو یہ وہ کلمے ہیں, یہ وہ چیزیں ہیں جو قیامت کے دن آگے بڑھیں گے, حدیث میں آتا ہے, اور یہ ہماری شفاعت کریں گے. آج جو ہمیں اللہ نے بٹھا دیا نا ذکر میں, جو آج ذکر کریں گے یہ کلمے ہماری شفاعت کریں گے, کل اتنا وزن ہو جائے گا ہمیں کہ اللہ تعالیٰ اس کو بخش دے, حفاظت فرمائیں گے. علامہ سیوطی رحمۃ اللہ فرماتے ہیں کہ باقیہ سادت جو ہیں اللہ نے فرمایا یہ تو آسمان اور زمین کی کنجی ہیں, تالے کھول دیتے ہیں تو الحمد للہ جنت کے. ذکر کے جو کلمات ہم پڑھتے ہیں یہ تو بہت اونچی چیزیں ہیں اللہ کے فضل سے, ان کی برکات کا کیا مقابلہ. ترجیح یہی کر رہا تھا کہ اللہ سبحانہ تعالیٰ نے اپنے محبوب بندوں کی اور ناپسند بندوں کی جو بات کی ہے وہ ایک ہی, ایک حد کھینچی ہے, بس ایک ہی چیز ہے, وہ کیا ہے؟ ذکر اللہ. جس عورت کو جس مرد کو بالحانہ اللہ کا ذکر کرتے دیکھیں وہ دنیا کے پاس ہے ہی نہیں, پریشانیوں میں ہے, بیماریوں میں ہے, تنگیوں میں ہے, اب بیچارے کے پاس پیسہ نہیں ہے, کچھ بھی نہیں ہے, لیکن سبحانہ اللہ نے گارنٹی دی ہے کہ تم نہیں جانتے یہ میرا پسندیدہ میری محبوب عورت ہے, میرا محبوب بنتا ہے. اس کی غربت کو نہ دیکھو, اس کی پریشانی کو نہ دیکھو, اس کی بیماری کو نہ دیکھو, میرے کول کی طرف جاؤ. تو پھر سوال ہوتا ہے کہ یہ پریشانی مشکلیں مصیبتیں اللہ اپنے بندے کیوں دیتا ہے؟ سبحان اللہ, اس لیے کہ اللہ چاہتا ہی نہیں اس کا دل بھی لگے, تھوڑی سی چیز پہ دنیا میں اس کا دل لگے, اور اس کے ہر لمحہ اس کے درجات کو بلند کرتا ہے. اور وہ جو تکلیفیں پریشانی بھی بڑا, یہ بھی ایک آپ نقطہ ہے سمجھ لیں کہ ایک گناہ گار کو جو تکلیف آئے گی نا اس کا حال دیکھنا, اس کا حال دیکھیں, ایک گناہ گار کو بخار چڑھے اس کو بھی دیکھیں, اور کسی نیک سال انسان کو بخار چڑھے اس کا بھی حال دیکھیں. ایک بزرگ تھے حضرت مفتی تقی مدظہر علی کے والد, جی قصہ بیان کرواتے ہیں کہ ہمارے دارالعلوم میں بہت بڑے بزرگ تھے, انہوں نے اپنے والد سے سنا تو وہ بیمار ہو گئے, بخار ہو گیا بہت تیز, تو کہنے میں ان سے ملنے کے لیے گیا. میں نے پوچھا حضرت کیسے ہیں آپ؟ بہت اعلیٰ درجے کے وہ اللہ والے انسان تھے اور پڑھاتے بھی تھے. وہ کہنے لگے کہ میں حیران ہو گیا ان کا جواب سن کے, تو انہوں نے کہنا شروع کیا بس اللہ کا شکر ہے میری آنکھیں کام کر رہی ہیں صحیح, ہاتھ بھی بالکل ٹھیک ہے میرے, तो खड़ा भी हूँ, पाँव में बिल्कुल सीन आज थोड़ा बहुत खाया भी है, हजम भी हो रहा है खाना, और पानी पिया वो भी अल्हम्दुलिल्लाह हजम हो रहा है, और अल्लाह की बड़ी नेमत है, देखने में कोई तकलीफ मुझे नहीं हुई। पहले सारी नेमतों का जिक्र फरमाया, फिर मैं सुनता रहा, बुखार से तपे होते, फिर आखिर में मुझे बात की यहाँ बुखार है इंशाल्लाह ये भी चला जाएगा, अल्लाह पाक इसको खत्म कर देंगे, दुआ मांग रहे इंशाल्लाह चला जाएगा। तो एक मेरे जैसे दुनियादार आदमी तो सर में दर्द हो जाए तो टक्करें मारने लगता, हाई मर गया हूं की उन्हें, ओए बच्चो वे लुट गए, मैं तब मैं मर जाना, मैं मर जाऊ बुखार मौत नजर आना शुरू हो जाती। ये है कि अल्लाह वालों जो तकलीफें देते हैं ना अल्लाह ताला, उसमें एक राज ये भी है कि उस तकलीफ वो हमारे लिए बड़ी तकलीफ है, लेकिन उस तकलीफ में वो मजे करते हैं, इंजॉय करते हैं अल्हम्दुलिल्लाह, और आखिर में दर्ज भी बुलंद हो जाते हैं। उनके भूख होना प्यास होना जो डिफरेंट होती है, क्योंकि वो अल्लाह वाले हैं, अल्लाह उनके उनकी तकलीफ में शेयर करते हैं, उनके साथ उनकी फकर फाके में शेयर फरमाते हैं। भाइयो अल्लाह वाले हो जाओ, अल्लाह के हो जाओ बहुत फायदा है, मजे ही मजे, मजे ही मजे, कुछ नहीं अल्लाह वालों बनने की कोई इतनी बड़ी बात है, बस इंसान वादा कर ले कि अल्लाह की बात मानूंगा, नफ्स की बात नहीं मानूंगा, बस अल्लाह वाला हो गया, सुभान अल्लाह, एक सेकंड लगता है, कहते मौला तू मेरा रब है, मेरा नफ्स रब नहीं, मैं नफ्स को रब नहीं मानूंगा, अभी मैं तो नफ्स को रब मानता हूँ, जो वो कहता है मैं वो करता हूँ, वो चल जा ले, वो चल जा ठीक है खैर है, ओ तो कोई बात नहीं हो जाएगा या वो फिर कर लेंगे, या सारी जिंदगी हमारी ऐसे गुजरती है कि सब हमने नफ्स को बनाया होता है, चल कौन देख रहा है यार, दुनिया में आए हुए यार, उस मुल्क में आए हुए यार, ठीक है यार, सारे ही करते हैं हम भी कर लेंगे, तो क्या सुभान अल्लाह, ये है वो जो नफ्स को रब मानते हैं ये लोग। हाँ अल्लाह को अपना रब मानने में खत्म, जो अल्लाह कहेगा वो मानेंगे, उसी वक्त वो क्या बन जाता है इंसान, अल्लाह का वली बन जाता है, दोस्त अल्लाह कहते इसने मुझे पहचान लिया, आरिफ कहा जाता है अल्लाह को ना, आरिफ बिल्लाह, अरे कहते हैं पहचानने को, इसने अपने आप को पहचान लिया कि मैंने अल्लाह की बात माननी है, मैं किसी की बात क्यों मानू, एतबार कर लिया इसने रब, कि अल्लाह की बात मानने में नुकसान हो ही नहीं सकता, मेरा हो ही नहीं सकता, तो अल्लाह वाला बनना वो मुश्किल तो नहीं है, बहुत आसान है, बस इतनी बात है, इंसान क्या दे, तो अल्लाह ताला ने निशाने बयान फरमा दी कि मेरे महबूब बंदे और नापसंद बंदों में फर्क यह है कि वो अल्लाह के जिक्र में मस्त होते हैं, अल्लाह के जिक्र से मोहब्बत करते हैं, वो लोग जो दूसरे हैं उनको जिक्र चुभता है, जिक्र के नाम तो भाग जाते हैं, कहाँ जरूरी है जी, नमाज भी तो जिक्र है ना जी, फुला में तो जिक्र है ना, ये भी तो जिक्र है ना, तो वो भी जिक्र है ना, सब जिक्र है, हर वो नेक काम जो अल्लाह ताला की मर्जी के लिए किया जाए वो जिक्र है, इसमें क्या शक है, हर काम जो अल्लाह की मर्जी के लिए चाहे किया जाए, जिनों की अल्लाह के लिए की जाएगी, वो अल्लाह का जिक्र है, सब जिक्र है, सबकी नौयत मुख्तलिफ है, मेरे बहाना मारते हैं ये भी जिक्र है जी, तो वो भी जिक्र है, तो ये भी जिक्र है, तो फलाना भी जिक्र है, और असल जिक्र नहीं करते, आखिर चीज जिक्र अल्लाह, आप नेक कमाई के लिए जा रहे हैं दुकान पे अल्लाह, अपने बच्चों के लिए ये भी जिक्र है, कोई औरत अपने खानदान की बात मानती है और उसको खुश करती है, उसकी ख्वाहिशात को पूरा करती है अल्लाह के लिए, उसका जिक्र है, बड़ा अल्लाह दर्जे का जिक्र करती है, लेकिन हर जिक्र की नौयत और रिजल्ट मुख्तलिफ होता है, जिसको हम जिक्र अल्लाह ने कहे बस कर अल्लाह कसीर, अल्लाह का जिक्र कसरत से करो, वो क्या है, देखे ना मिसाल आपको देता हूं, फल मैं कहूं फल ले आओ, मैं फल खाना है, आप क्या करेंगे, तुम मुझे कौन सा फल देंगे, हजरत फल मांग रहे हैं, लेकिन कौन सा फल, क्यों, आम भी फल है, खरबूजा भी फल है, नारंगी भी फल है, क्या कहते हैं इसको, सेब भी फल है, केला भी फल है, सारे फल है। मैंने कहा फल ले आओ, तो सारे ले आएंगे फल मुझे देने के लिए, उसके बाद सवाल करेंगे मुझसे। हजरत लेकिन कौन सा फल, ठीक बताऊंगा, वो भी केला चाहिए। फल तो सभी, फिर मैं मखसूस बताऊंगा मुझे क्या चाहिए, केला चाहिए, केला खाना है। वो केला दे देंगे, है फल लेकिन वो कौन सा है, केला नाम है उसका, उसका नाम केला है। फिर मैं कहता हूं सेब भी फल है लेकिन वो फल का नाम सेब है, ऑरेंज वो भी फल है उसका नाम ऑरेंज है। अब तीनों फलों के अंदर है तीनों फल, लेकिन उनकी खसूसियत मुख्तलिफ है, जो विटामिन केले में है वो ऑरेंज में नहीं है, जो ऑरेंज में है वो एप्पल में नहीं है, जो एप्पल में है वो पेयर में नहीं है, हर एक में मुख्तलिफ है, सारे फल है। कुरान पढ़ना भी अल्लाह का जिक्र है, नमाज करना भी अल्लाह का जिक्र है, हज करना भी अल्लाह का जिक्र है, उम्र पे जाना भी अल्लाह का जिक्र है, ये सब जिक्र है। लेकिन जिसको कहा जिक्र अल्लाह वो डिफरेंट है। जब कह रहे ना जिक्र अल्लाह, आज कुरान कहेंगे भी कुरान पढ़ा आपने, ये नहीं कहेंगे जिक्र किया आपने, आप कहें कुरान का नाम लेंगे, कुरान पढ़ो, नमाज का पूछेंगे नमाज पढ़ी आपने, ये नहीं कहेंगे जिक्र किया आपने। हज पे जाने के आप कहेंगे हज कही नहीं, जिक्र किया, हालांकि वो सब जिक्र है, लेकिन जब आप कहेंगे जिक्र किया तो जिक्र का नाम आता है वो मखसूस अल्लाह ताला के इसमें सिफात का नाम याद करना। कुरान जब पढ़ेंगे वो जिक्र डिफरेंट होगा, उसकी खसूसियत डिफरेंट है, जैसे बताए केला ऑरेंज, जब आप सेब खाएंगे उसकी डिफरेंट है, इसी तरह नमाज की डिफरेंट है, हर एक की खसूसियत मुख्तलिफ है। और जब आप जिक्र करेंगे अल्लाह का ज़ात के साथ, इसमें सफात के साथ, उन कलमात के साथ जो अल्लाह ने जिक्र करें, उनकी खसूसियत मुख्तलिफ, उनकी क्या खसूस है, वो तस्किया कल्ब और तस्किया नफ्स के लिए किया जाता है, उससे आपका तस्किया होता है, तस्फिया होता है कल्ब और नफ्स। इसलिए जब जिक्र का नाम कुरान में आता है तो जिक्र से मुराद यही है मखसूस, जब कहते हैं जिक्र करो तो जिक्र के बाद अपनी तस्की और तस्वीर के लिए जो आप जिक्र करेंगे उसके बारे में जिक्र आते हैं। वो जिक्र छोड़ा तो कुरान पढ़ लिया, हम वो जिक्र क्यों कर, ठीक है आपने कुरान पढ़ा है, लेकिन वो फायदे जो जिक्र तस्वीर और तस्वीर के लिए वो तो आपको नहीं मिलेंगे, तो उसी में मिलेंगे जो मखसूस तौर पर आपको बताया जाएगा जिक्र किसको इस तरह करो, उसी का अल्लाह ने कुरान में कहा है वस्कुर अल्लाह कसीरन लअल्लकुम, हमेशा जिस जिक्र का नाम अल्लाह जिक्र से कहा है वो जिक्र यही है, जिससे तस्वीर कल्ब और तस्वीर नफ्स इंसान को होता है। खैर ये साइड पर बात थी जो आगे मैंने आपको बताई कि बाद लोग ये बहाना करते हैं, तो बात तो ये थी कि भाई अल्लाह के महबूब और नापसंदा लोगों की जो पहचान है वो ये है कि वो जिक्र करने वाले, जिक्र से मोहब्बत करने वाले लोग चाहे दुनिया में किसी हाल में भी हों लेकिन अल्लाह के महबूब बनते हैं। नापसंद कर जो जिक्र नहीं करते, जिक्र से भागते हैं, बहाने मारते हैं, चाहे दुनिया में कितने वो खुशहाल नजर आए लेकिन अल्लाह के लिए नापसंद है। फर्क क्या है उसमें, अजीब हदीस है सुभानअल्लाह, अल्लाह के नबी क्या फरमाते हैं कि जो अल्लाह के पसंदीदा लोग हैं जो जिक्र करते हैं सुभानअल्लाह, हदीस में आता है जिन लोगों की जबानें हमेशा अल्लाह के जिक्र से ताजा रहती हैं, ये अल्लाह के महबूब बंदे हैं। वैसे कुछ भी जेब में पॉकेट में कुछ भी नहीं है, अल्लाह के नबी फरमाते हैं जिन लोगों की जबानें अल्लाह के जिक्र से ताजा होती हैं, मुंह की जबान हो या दिल की जबान हो, तो दो जबान है हमारे पास, दो आंखें हैं, एक हमारी ये आंखें चेहरे की, एक आंख दिल की है, एक जबान हमारे मुंह में लगी हुई है, एक जबान हमारे दिल के अंदर लगी हुई है, याद रखें। तो फरमाया कि जिन लोगों की जबान है अल्लाह के जिक्र के साथ तलो ताजा रहती हैं, इनाम देखेंगे क्या बताए, वो हंसते हुए जन्नत में जाएंगे, सुभान अल्लाह, उन्हें सुभान अल्लाह साहब, अल्लाह के जिक्र से जिनको अल्लाह ने तौफीक दे दिए, देखें कितने खुश होते हुए क्या है कि वो हंसते हुए जन्नत में जाएंगे वो लोग। जन्नत में जाने से पहले आप ये देखें कि जो हश्र का मैदान है, कब्र का, कब्र से निकलना, हश्र में खड़ा होना, फिर वहां इंतजार 50,000 साल तक करना, पसीनों में डूबना और फिर पुरसरात से गुजरना, और ये सारे मरहल जो है देखें आप इससे क्या हल होगा। देखिए अल्लाह ने फरमाया कि जो मेरे महबूब बंदे हैं वो जो जिक्र करने वाले हैं, जब वो जन्नत में जाएंगे तो वो कहेंगे हम जन्नत में आ गए, जहां तुम सब जन्नत में हो, कहते वो हमें तो पता नहीं चला, वो हमने तो सुना था कि जब दोजख के ऊपर से गुजरेंगे हम पूरे साथ में तो वो तो बहुत खतरनाक होगा, कहते तुम तो गुजर भी आए, तुम्हें पता भी नहीं चलने दिया हमने, बताया पता भी नहीं चला तुम्हें, तुम्हारे जिक्र के नूर ने सब चीजों को ठंडा कर दिया। अल्लाह अकबर कभी आओ, बहुत दोस्त सजा सस्ता है आज अल्लाह के जिक्र से मोहब्बत कर लें हम लोग, कल आने वाला वक्त हमारे लिए बहुत मजेदार होगा। अल्लाह के नबी फरमा रहे हैं कि जिन लोगों की जुबान अल्लाह के जिक्र से ताजा रहती है वो हंसते हुए जन्नत में जाएंगे, कोई तकलीफ नहीं होगी उनको। कितने बड़े बड़े मराहिल हैं अंदाजा लगाए आप, कितने बड़े बड़े मराहिल हैं, क्यामत कायम होना, आश्र के मैदान होना, वहां पे हिसाब होना, उस रात से गुजरना और फिर अल्लाह कुछ पता नहीं चलेगा जिक्र वालों को, आराम से जाकर जन्नत में बैठ जाएंगे। हम जन्नत में आ गए क्या, कहते वो कहाँ गए सारी चीजें जो हमने सुनी थी, कहते वो तो सब हमने पास करा दी, तुम्हें पता भी चलने दी है। अल्लाह जैसे होता है ना मिसाल, उसकी दुनिया में मिसालें हैं उसकी, देखिए ऑपरेशन है किसी के हार्ट का ऑपरेशन है, उसका पेट भी काटना है, सीना काटना है, अंदर से दिल निकालना है, सब कुछ मुझे पता है। तो क्या करते हैं उसको इंजेक्शन देते हैं, वो बेहोश हो गया, अब बेहोशी के अंदर सारा उसका सीना कटा, दिल निकाला, हाथें निकाली, वो पता सिया और क्या कुछ किया, खून डाला, बंद करके रख दिया, जब उसको होश में आता है उसको कुछ पता नहीं था, कहते मेरा ऑपरेशन हो गया, कहता जी हाँ हो गया, तो दिल भी कट था, तो दिल बाहर निकाला था, उस तरह ये किया था, फला किया था, उसको कुछ पता नहीं होता। जो दुनिया के अंदर ये एक इंजेक्शन ये काम करता है मेरे मौला सुभान अल्लाह, जब ये दुनिया के अंदर एक इंजेक्शन ये काम कर रहा है कि आपको पूरे ऑपरेशन का पता चलता, तो सुभान अल्लाह मेरे रब का इंतजाम ऐसा नहीं हो सकता कि जिसने अल्लाह का नाम आज लिया तो उसके रब का नाम का नशा ऐसा होगा कि सारी चीजों को पार करते हुए जन्नत के अंदर चला जाएगा। वहां पूछेगा मैं कैसे जन्नत में आ गई, सारी चीजें कहाँ गई, अल्लाह कहेगा कि हमने इंजेक्शन लगा दिया था, जो मेरा जिक्र करता था उसकी बरकत से पते नहीं चलने दिया, सफर तेरा सारा तय हो गया। सुभान अल्लाह, करेंगे भाई अल्लाह का जिक्र, अल्लाह का जिक्र करना चाहिए। हाँ बाकिया सालियात अल्लाह ने जो हमें कलमात दिए हैं, अल्लाह ने कुरान में कहा है कि बाकिया सालियात है, सब कुछ खत्म हो जाएगा दुनिया के अंदर, बाकी रहेंगे तो वही कलमात बाकी रहेंगे जो आज हम पढ़ रहे हैं। सुभान अल्लाह, जो अल्लाह आज हमारी जबान से निकाल रहा है, अल्लाह से कहता है बाकिया सालियात, ये है वो बाकिया सालियात, दुनिया मिट जाएगी, फना हो जाएगी, लेकिन तेरे ये कलमे तेरे साथ जाएंगे और ये खुद भी जिंदा होंगे और तुझे भी जिंदा रखेंगे रोजे क़यामत। اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وقنا عذاب القبر وقنا عذاب الحشر وقنا عذاب الميزان وادخلنا الجنة مع الأبرار يا عزيز يا غفار يا رب العالمين اللهم نسألك العفو والعافية والمعافاة في الدين والدنيا والآخرة اللهم احفظنا من بلاء الدنيا والآخرة اللهم احفظنا من كل بلاء الدنيا والآخرة يا حي يا قيوم برحمتك نستغيث ربنا لا تؤاخذنا إن نسينا وأخطأنا ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا اے میرے مولا جس کو عطا کر دے اسے کوئی لے کوئی نہیں سکتا اور جس سے لے لے اس کو عطا کوئی نہیں کر سکتا میرے مولا یا اللہ تمام اختیارات تیرے ہاتھ میں ہے میرے مولا تو ہی کرم کرنے والا یا اللہ جس کو ہدایت دے دے میرے مولا اس کو گمراہ کوئی نہیں کر سکتا یا اللہ تو اپنے فضل و کرم سے میرے مولا تو ہمارے گناہوں کو معاف فرما دے یا اللہ اپنی نعمتیں فضل کرم و رحمت نعمت سب ہمیں عطا فرما دے یا اللہ ہمیں سے دائمی نعمت عطا فرما کہ اس کے بعد وہ ہم سے واپس نہ ہو یا میرے مولا یا اللہ ہمیں پریشانیوں میں اور میرے مولا مصیبت کو دنوں میں ہمیں امن نصیب فرما میرے مولا ہمارے دلوں کو سکون نصیب فرما یا اللہ ہمارے دلوں کو سکون نصیب فرما یا اللہ ہمارے دلوں سے ہمیں خوف کو نکال دے یا اللہ اپنے عزم مندی عطا فرما اپنے فیصلوں پہ راضی ہونے کی توفیق نصیب فرما یا اللہ جو تو کرتا ہے اپنی حکمت سے کرتا ہے یا اللہ جو کچھ بھی تو کرتا ہے ہمارے لیے وہ تیرا فیصلہ صحیح ہے میرے مولا یا اللہ ہماری پیشانیاں تیرے اختیار میں ہیں تیرے ہاتھ میں ہے میرے مولا تیرا ہر حکم ہمارے پر جو نافذ ہے حق ہے میرے مولا تیرا ہر فیصلہ ہمارے پر جو نافذ ہے وہ حق ہے میرے مولا یا اللہ تیرے اس نام کی برکت سے جو تیرا ہے اور تو نے خود رکھا ہے جو قرآن میں اس کو پاپ نازل فرمایا ہے یا اللہ جو اپنے مخلوق میں کسی کو سکھایا ہے یا کریم جو تو نے اپنے غیب کے خزانوں میں رکھا ہے اس کے واسطے اور وسیلے سے میرے مولا ہم تو سے اپنی پریشانیوں کو علاج چاہتے ہیں اپنی مصیبتوں کو علاج چاہتے ہیں یا اللہ تو اپنے فضل فرما ہمارے بیماروں کو شفا نصیب فرما دے یا اللہ ہمارے بیماروں کو شفا نصیب فرما دے یا اللہ ہاتھ پھیلائے ہوئے ہیں جھولی پھیلائے ہوئے ہیں میرے مولا یا اللہ تیرے دربار میں تھے دست آئے ہوئے یا کریم تو وہ سخی بادشاہ ہے میرے مولا تیرے دربار سے کوئی خالی نہیں جاتا میرے مولا یا اللہ ہماری خالی جھولیوں کو بھر دے یا کریم یا اللہ ہماری خالی جھولیوں کو بھر دے میرے مولا یا اللہ تمام بیماریوں سے مصیبتوں سے بلاؤں سے جو کچھ بھی میرے مولا پھیلے ہیں اسے ہمارے تیرے حفاظت فرما ہماری اولادوں کی حفاظت فرما ہمارے گھر والوں کی حفاظت فرما ہمارے محلے والوں کی حفاظت فرما پوری امت کی حفاظت فرما اے میرے مولا ہم سب کو سچی توبہ نصیب فرما دے اے میرے مولا ہمیں سچی توبہ نصیب فرما دے یا اللہ ہمارے توبہ کا دروازہ کھول دے ہمارے دلوں کو نرم فرما دے یا اللہ توبہ کے لیے ہمارے دلوں کو نرم فرما دے یا اللہ ہمارے سخت دلوں کو تبدیل فرما دے یا اللہ اپنے طاعت اور محبت نصیب فرما دے یا اللہ ایسا دل عطا فرما جو تیری محبت والا ہو تو اس سے فریاد کرنے والا ہو تیرے سامنے گریہ کرنے والا ہو تیری طرف رجوع کرنے والا ہو تیری محبت میں رونے والا ہو اور تجھے یاد کرنے والا ہو میرے مولا ایسا دل ہمیں نصیب فرما دے سخت دل بنجر دلوں سے ہمیں میرے مولا دور فرما دے یا کریم یا اللہ ہمارے ماں باپ کو بخش دے یا اللہ ہمارے ماں باپ کو بخش دے یا اللہ جس طرح نے ہمیں بچپن میں پالا مصیبتیں برداشت کی صعوبتیں برداشت کی میرے مولا یا اللہ جس طرح نے ہمارے لیے کھانے پینے کے وسائلوں کا ہمارے لیے انتظام فرمایا یا اللہ ہمارے لیے کتنی مصیبتوں کو اٹھایا یا کریم یا اللہ ان کو تو بخشش فرما دے ہمارے اچھے اعمالوں میں سے میرے مولا سارے اعمال ان کو عطا فرما دے ان کی قبروں کو میرے مولا جنت کے باغ بنا دے یا اللہ ان کی قبروں کو جنت کے باغ بنا دے اے میرے مولا تمام مشیخ کرام کے درجات کو بلند فرما بالخصوص میرے شیخ حضرت علی مرتضیٰ رحمۃ اللہ کے میرے مولا ایسا عالی شان مقام عطا فرما کہ روز حشر تمام مشائخ اس کے ان کے مقام پر رشک کریں میرے مولا یا اللہ ان کے فیض کو چاروں دہیں پہنچا دے یا اللہ چاروں دھان ان کے فیض کو پہنچا دے یا اللہ ہر طرف ان کے فیض کو جاری فرما دے یا اللہ ہر طرف لوگوں کو ان کے فیض سے مستفید ہونے کی توفیق نصیب فرما وصلی اللہ تعالیٰ علی خیر خلقہ نور عرشہ زینت فرشہ وعلیہ صحبہ اجمعین برحمتک یا ارحم الراحمین سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین آمین آمین.